بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کی ہندی سیوا کے سبھی شروتاؤں کو زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ پریہ شروتاؤں، آج کے کاریکرم کا شبھارمبھ ہم پوتر قرآن کے سورہ بقرہ کی 207ویں سے 209ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا شرح پایا ہے شری سبز علی نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ومن الناس من يشري نفسه ابتغاء مرضات الله والله رؤوف بالعباد، ومن الناس من يشري نفسه ابتغاء مرضات الله والله رؤوف بالعباد، يا أيها الذين آمنوا ادخلوا في السلم كافة اتبعوا خطوات الشيطان، إنه لكم عدو فإن زللتم من بعد ما جاءتكم البينات فاعلموا أن الله عزيز حكيم، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتیان کرپاشیل اور دیاوان ہے، اور لوگوں میں وہ بھی ہے جو ایشور کی مرضی کے لیے اپنی جان بیچ دیتا ہے، اور ایشور اپنے بندوں کے پرتی اتینت کرونا میں ہے۔ ہے ایمان والو، تم سب پورن روپ سے اسلام میں پروشت ہو جاؤ، اور شیطان کے پچنوں کا انسرن نہ کرو، کہ نسندے وہ تمہارا کھلا ہوا شترو ہے۔ फिर यदि तुम स्पष्ट निशानियों के आ जाने के बाद भी लड़खड़ा गए तो जान लो कि निसंदेह ईश्वर अत्यंत प्रभुत्वशाली और तत्वदर्शी है।
ये रेडियो तेहरान की हिंदी सेवा है। प्रसारण को आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलो हर्ट्ज पर सुन रहे हैं। आज रविवार है, सितंबर की 19, सफर की 12 और शहरीवर माह की 28 तारीख। कार्यक्रमों की रूपरेखा इस प्रकार है, पहले समाचार पेश किए जाएंगे, समाचारों के बाद कार्यक्रम अनमोल बातें आप सुनेंगे, उसके पश्चात हम आपको राजनीतिक चर्चा सुनवाएंगे, राजनीतिक चर्चा के बाद साप्ताहिक कार्यक्रम पेश किया जाएगा कुरान ईश्वरीय चमत्कार, और हमारी सभा का अंतिम कार्यक्रम होगा आजकल। तो श्रोताओं, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। हमारे कार्यक्रमों के बारे में आपके जो भी विचार हैं वे हमें आप लिखकर भेज सकते हैं। हमारा ईमेल आईडी है hindi@wsirib.ir। रेडियो तेहरान के कार्यक्रमों को आप अपनी क्षमा कीजिएगा, आप अपनी सुविधा के अनुसार वेबसाइट पर भी देख सकते हैं। पता है parstoday.ir/hi। और अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप मरियम मेहरदादी और कायम रिजवी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरान ने फिर कहा है कि पश्चिम को परमाणु समझौते के बारे में अपने वचनों को पूरा करना चाहिए। यमन की सेना ने सऊदी गठबंधन से एक और इलाका छीन लिया है। ऑस्ट्रेलिया की जनता अमेरिका के साथ होने वाले समझौते का विरोध कर रही है। और अब आप विस्तार से समाचार सुनिए।
ईरान की संसद में राष्ट्रीय सुरक्षा आयोग और विदेश समिति के प्रवक्ता ने कहा है कि पश्चिम को यह चाहिए कि वो परमाणु समझौते में अपने वचनों पर अमल करे। महमूद अब्बास जादे मिश्किनी ने कहा कि परमाणु वार्ता जो परिणाम तक नहीं पहुंची उसके लिए पश्चिम ही जिम्मेदार है। उन्होंने कहा कि अगर परमाणु वार्ता बंद गली में पहुंच जाए तो उसके लिए भी पश्चिम ही जिम्मेदार है, क्योंकि हमने उनके साथ वार्ता की है और परमाणु समझौते पर हस्ताक्षर भी किए हैं, परंतु उन्होंने वचनों पर अमल नहीं किया और हस्ताक्षर भी नहीं किए।
ईरान में पिछले 24 घंटों के दौरान कोरोना या कोविड-19 से 391 लोगों की मौत हो गई है। रविवार को जारी किए गए स्वास्थ्य मंत्रालय के बयान के अनुसार कोविड से 391 लोगों की मृत्यु के कारण 117,182 लोगों की मौत हो गई है। पिछले 24 घंटों के दौरान ईरान में 15,975 लोग कोरोना में ग्रस्त हुए हैं। इन लोगों में 2,207 लोगों को अस्पताल में भर्ती किया गया। इस प्रकार से देश में कोविड-19 के बीमारों की संख्या बढ़कर 5,424,835 हो गई है। ईरान के स्वास्थ्य मंत्रालय की ओर से जारी किए गए बयान में ये भी कहा गया है कि देश में अब तक 47,64,998 लोगों को कोरोना से लोग कोरोना से मुक्ति पा चुके हैं। संचार माध्यमों के अनुसार कोरोना ने अब तक संसार में 229 मिलियन लोगों को प्रभावित किया है। कोरोना से अब तक विश्व में 47 लाख से अधिक लोग मारे गए हैं।
यमन की सेना और वहां के स्वयंसेवी बलों ने उत्तरी मारिब का एक क्षेत्र सऊदी गठबंधन से छीन लिया। यमन की वेबसाइट के अनुसार उत्तरी मारिब में सऊदी गठबंधन और अलकायदा के तत्वों के साथ यमन की सेना और स्वयंसेवियों के बीच गंभीर झड़पें जारी थीं। इस वेबसाइट के अनुसार गंभीर झड़पों के बाद यमनी सेना उत्तरी मारिब के नखला क्षेत्र को सऊदी गठबंधन के नियंत्रण से छीनने में सफल रही। उन्होंने नखला पर नियंत्रण हासिल करने के तुरंत बाद इस क्षेत्र में अपने लड़ाकों को तैनात करना शुरू कर दिया है ताकि शत्रु की ओर से संभावित हमले से बचा जा सके। इससे पहले यमन की सेना के प्रवक्ता यहया सरी ने देश के दो शहरों मुज़र और रगवान के स्वतंत्र कराए जाने की सूचना दी थी जिनका क्षेत्रफल 1600 वर्ग किलोमीटर था।
सामाचारिक सूत्रों ने इराक से लगने वाली सीरिया की सीमा के मध्य अमरीकी सैनिकों की संदिग्ध गतिविधियों की सूचना दी है। अल अहद समाचार एजेंसी के अनुसार लेबनान के राजनीतिक मामलों के एक टीकाकार का कहना है कि ये गतिविधियां ऐसी हैं जिनसे शंकाएं उत्पन्न होती हैं। उनका कहना था कि जिस प्रकार की गतिविधियां इराक सीरिया के सीमावर्ती क्षेत्र में अमरीकी सैनिक कर रहे हैं वे इराक की शांति एवं सुरक्षा के लिए खतरा पैदा कर सकती हैं। इसी बीच एक इराकी टीकाकार सुबह अल अकीली ने कहा है कि क्षमा कीजिएगा इस बीच एक इराकी टीकाकार सवा अल अकीली ने कहा है कि सीरिया से मिलने वाली इराक की सीमा पर इराकी स्वयंसेवी बल हश्तुशाबी पर हालिया हमला इराक में फिर से दाइश को सक्रिय करने की भूमिका था। बहुत से जानकारों का कहना है कि ये काम वास्तव में अवैध ज़ायनी शासन की सेवा करने के अर्थ में है। इससे पहले भी ये समाचार सामने आते रहे हैं। अमरीकी सैनिक दाइश के आतंकवादियों को सीरिया की सीमा में इराक पहुँचा रहे हैं।
इराकी सुरक्षा बलों ने कार्रवाई करके दाइश की एक साजिश को विफल बना दिया। फार्स की रिपोर्ट के अनुसार इराकी सुरक्षा बलों ने कार्रवाई करके बाबिल प्रांत में इमाम हुसैन के श्रद्धालुओं के खिलाफ एक आतंकवादी हमले की योजना को विफल कर दिया। इराकी सूत्र से बात करते हुए शफक ने बताया कि इराकी सुरक्षा बलों ने बाबिल प्रांत के अल बूजासिम और अल मुसैब क्षेत्र में कार्रवाई करके एक आतंकवादी कार्रवाई को विफल बनाया है। इस आतंकवादी कार्रवाई में बमों और विस्फोटक पदार्थों का प्रयोग किया जाने वाला था। इराकी सूत्र ने इसके बारे में अधिक जानकारी उपलब्ध नहीं कराई।
ऑस्ट्रेलिया के नागरिकों ने व्यापक विरोध प्रदर्शन करके ब्रिटेन एवं अमरीका के साथ होने वाले ऑस्ट्रेलिया के समझौते की निंदा की है। ये विरोध प्रदर्शन ऑस्ट्रेलिया के परमाणु कार्यक्रम विरोधी गुटों की ओर से आयोजित किए गए जिनमें बहुत बड़ी संख्या में ऑस्ट्रेलिया के आम लोगों ने भाग लिया। प्रदर्शनकारी अमेरिका, ब्रिटेन और ऑस्ट्रेलिया ने एक त्रिपक्षीय समझौते को तत्काल निरस्त करने की मांग कर रहे थे। बुधवार को अमेरिका, ब्रिटेन और ऑस्ट्रेलिया ने एक त्रिपक्षीय समझौते पर हस्ताक्षर किए थे जिसके अंतर्गत ऑस्ट्रेलिया के लिए परमाणु ईंधन से चलने वाली पनडुब्बी का निर्माण किया जाएगा। इसका विरोध ऑस्ट्रेलिया के मंत्रिमंडल के कुछ सदस्यों ने भी किया है। इस संदर्भ में ऑस्ट्रेलिया के प्रधानमंत्री ने कहा कि यह समझौता इस अर्थ में है कि ऑस्ट्रेलिया अब फ्रांस के साथ सामान्य पनडुब्बियां बनाने के काम को आगे नहीं बढ़ा सकता। ऑस्ट्रेलिया के प्रधानमंत्री के अनुसार हालांकि फ्रांस के साथ निकट का सहयोग आगे भी जारी रहेगा।
अमरीकी कांग्रेस में मुसलमान महिला सीनेटर ने कहा है कि पिछले दो दशकों के दौरान अमरीकियों के हाथों होने वाली आम नागरिकों की हत्याओं की जांच होनी चाहिए। इल्हान उमर ने काबुल में होने वाले हमले के संबंध में अमरीकी सेना की स्वीकारोक्ति और माफी मांगने की ओर संकेत किया। उन्होंने कहा कि हमें मुआवजा देना चाहिए और इस संबंध में अंतर्राष्ट्रीय स्तर पर जाँच भी की जानी चाहिए। सीनेटर इल्हाम उमर ने कहा कि पिछले दो दशकों के दौरान अमेरिका के ड्रोन हमलों में हजारों लोग मारे गए और उन लोगों को चिन्हित किया जाए जो इन हमलों के जिम्मेदार हैं। انہوں نے کہا کہ معافی مانگنا کافی نہیں ہے، ہم بھیڑ چڑھنے والے پریواروں کے ریڑھی ہیں اور ان اپرادھوں کو سویکار کرنا چاہیے، پریواروں کو ہرجانہ دینا چاہیے اور ہمیں اس سمبندھ میں انتراشٹریہ استر پر جانچ کیے جانے کی انومتی بھی دینی چاہیے۔
امریکہ کی بار بار سینے غلطیاں، شما کیجیے گا، ایک روسی سینیٹر نے کہا ہے کہ امریکہ نے افغانستان، عراق، سیریا اور لیبیا میں بہت غلطیاں کی ہیں، جس سے اس کے فیصلوں کے سمبندھ میں گمبھیر اسمنجس اتپن ہو گیا ہے اور اس کی غلطیاں بہت خطرناک ہو سکتی ہیں۔ سماچار ایجنسی انٹرفیکس کے انوسار ایلیتکس یوشکوف نے کابل میں پچھلے مہینے امریکہ دوارا حملے میں اپنی غلطی کی سویکاروکتی کی اور سنکیت کیا اور کہا کہ افغانستان، عراق، سیریا اور لیبیا میں امریکہ کی اور سے بارمبار کی جانے والی غلطیوں سے انتراشٹریہ استر پر اس کے فیصلوں کے سمبندھ میں گمبھیر اسمنجس اتپن ہو گیا ہے۔
امریکہ کے پورو ودیش منتری کا کہنا ہے کہ اتری کوریا کے بارے میں جو بائیڈن کی نیتیاں بہت ہی خطرناک ہیں۔ مائک پومپیو نے کہا کہ جو بائیڈن کی امریکہ کی ساکھ کو خطرے میں ڈال دیا ہے۔ ایک آن لائن بیٹھک کو سمبودھت کرتے ہوئے پومپیو نے کہا کہ اتری کوریا کے بارے میں بائیڈن پرشاسن نے جو نیتی اپنائی ہے اس سے امریکہ کو نقصان پہنچا ہے۔ اسی کے ساتھ ریڈیو تہران سے وشو سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔
انمول باتیں،
شروتاؤ، کارکرم انمول باتیں کی ایک انی کڑی کے ساتھ آپ کی سیوا میں حاضر ہیں۔ آج ہم گناہ اور اس سے جڑے پہلوؤں کے بارے میں چرچا کریں گے۔ آشا ہے ہمارا یہ پریاس بھی آپ کو پسند آئے گا۔ محمد مہدی کا سلام سویکار کیجیے۔ دوستو، سماج میں عام طور پر جن لوگوں کے پاس پیسہ ہوتا ہے یا ان کے پاس طاقت ہوتی ہے یا کسی طاقتور انسان سے ان کی دوستی ہوتی ہے تو ایسے لوگوں کو سماج میں عزت کی نظر سے دیکھا جاتا ہے۔ لوگ اس پرکار کے انسانوں کو مہتو دیتے ہیں، پرنتو جس کے پاس نہ مال ہوتا ہے، نہ وہ طاقتور ہوتا ہے اور نہ ہی اس کی کسی طاقتور انسان سے دوستی ہوتی ہے تو مانو سماج میں اسے کچھ بھی نہیں سمجھا جاتا ہے اور عام طور پر اسے کوئی مہتو نہیں دیتا ہے۔ پرنتو کچھ لوگ اس پرکار کے سمبندھ کو کوئی مہتو نہیں دیتے ہیں، ان کی نظر میں اپنے پالنہار اور سموچے برہمانڈ کے رچیتا سے سمبندھ مہتوپورن ہوتا ہے اور اسی سمبندھ کو وہ ہر کھن مضبوط و گھنشٹھ کرنے کی سوچ میں ہوتے ہیں۔ ایشور اور اس کی مہانتا اس پرکار کے لوگوں کی نظر میں مولیہ و مہتو رکھتی ہے۔ وہ کبھی بھی کوئی ایسا کام نہیں کرتے ہیں جس سے ان کے اور ان کے پالنہار کے بیچ جو مدھر و مضبوط سمبندھ ہوتا ہے اسے آگھات پہنچے۔ اس مضبوط سمبندھ کو جو چیز سب سے ادھک نقصان پہنچاتی ہے وہ مہان ایشور کی اوگیا ہے، جبکہ جو انسان مہان ایشور کے پریم میں جتنا ادھک ڈوبا ہوگا وہ اتنا ہی اس کی اوگیا کرنے اور گناہوں سے دور بھاگے گا۔ جو لوگ گناہوں سے پرہیز کرتے ہیں وہ یا تو سورگ و جنت کی لالچ میں گناہ نہیں کرتے ہیں یا نرک و جہنم کی دہکتی آگ سے یا مہان ایشور سے ڈرتے ہیں، اس لیے گناہ نہیں کرتے ہیں۔ جو لوگ بھی گناہ نہیں کرتے ہیں وہ پرشنسا کے پاتر ہیں، پرنتو اس بیچ کچھ ایسے لوگ بھی ہیں جو سورگ کی لالچ میں نہیں، نرک یا اپنے پالنہار کے بھائی سے نہیں بلکہ اپنے پالنہار کے پریم میں اس کی اوگیا و گناہ نہیں کرتے ہیں، اس پرکار کے لوگ بھی پرشنسا کے پاتر ہیں۔ اس پرکار کے لوگ اچھی طرح جانتے ہیں کہ شکتی کا مول سروت مہان ایشور ہے۔ اس پرکار کے لوگ بھلی بھانتی جانتے ہیں کہ جس انسان کے پاس طاقت یا مال دولت ہے تو اس کا سروت بھی مہان ایشور ہی ہے۔ اس پرکار کے لوگ دوسروں کے ساتھ سمبندھ رکھنے یا مال دولت پر نہیں اتراتے ہیں،
वे अच्छी तरह जानते हैं कि महान व सर्वसमर्थ ईश्वर की अकल्पनीय शक्ति के सामने समूचे ब्रह्मांड की शक्ति मच्छर के पर के बराबर भी नहीं है। दोस्तों, महान ईश्वर पर आस्था रखने वाला इंसान ये भी जानता है कि दुनिया का हर इंसान फकीर हो सकता है। दुनिया के हर हथियार या ताकत को निष्क्रिय व प्रभावहीन बनाया जा सकता है, मगर महान ईश्वर की शक्ति को कम करने के बारे में सोचा भी नहीं जा सकता। कितने बुद्धिमान वे लोग हैं जो उससे दोस्ती करते हैं, जो हर शक्ति का स्रोत है, उससे अपने संबंध को मजबूत व घनिष्ठ बनाने की सोच में रहते हैं, जिसके बारे में कल्पना भी नहीं की जा सकती कि वो कितना शक्तिशाली है। वास्तव में जिस इंसान की आस्था महान ईश्वर पर जितनी कमजोर होगी, वो उतना ही सांसारिक शक्तियों पर अधिक भरोसा करेगा। दूसरे शब्दों में, इंसान के भरोसे का आधार उसकी आस्था होती है। पाप और गुनाह भी वही इंसान अधिक करता है जिसकी आस्था कमजोर होती है। जिस इंसान की आस्था जितनी अच्छी, गहरी और मजबूत होती है, वो उतना ही कम गुनाह करता है। दूसरे शब्दों में, उसकी आस्था उसकी आध्यात्मिक उड़ान का आधार होती है, जबकि बुरी आस्था इंसान के पतन की जड़ होती है। जो इंसान गुनाह करता है, उसे ये सोचना चाहिए कि वो अपने पालनहार से दूरी का रास्ता तय कर रहा है, यानी अपने पालनहार से सामीप्य के विपरीत दिशा में जा रहा है, और अगर अपने गुनाहों को जारी रखता है तो ये दूरी प्रतिदिन बढ़ती जाती है। परंतु जो इंसान अपने गुनाहों व पापों से तौबा व प्रायश्चित कर लेता है, तो महान ईश्वर उसे वो स्थान प्रदान कर देता है जिसे देखकर लोग उसे पाने की कामना करते हैं। करबला के अमर शहीद हजरत हुर के चरित्र को उदाहरण के तौर पर देखा जा सकता है। दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है। अगले कार्यक्रम तक के लिए हमें अनुमति दें। खुदा हाफिज।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे अफगानिस्तान में अमरीकियों द्वारा अंजाम दिए गए जघन अपराधों की।
The report determined that US strike upon the MSF trauma center.
और फिर बात करेंगे इराक में अमरीकी सेना के पास 100 दिन से भी कम बचे दिनों की। और अंत में चलेंगे भारत, जहां कश्मीर में केंद्र सरकार की योजनाओं का बखान करने पहुंचे मोदी के मंत्रियों की यात्रा के बारे में हमारे संवाददाता आपको बताएंगे।
जम्मू कश्मीर प्रशासन का कहना है कि जम्मू कश्मीर को तरक्की की।
तो सबसे पहले चलते हैं अफगानिस्तान और बात करते हैं इस देश में अमरीकी सैनिकों द्वारा अंजाम दिए गए अपराधों की, कि जिनका हिसाब होना अभी बाकी है। इस संबंध में काबुल से IRIB के संवाददाता बहनाम यजदानी एक रिपोर्ट पेश कर रहे हैं हमारे साथी अख्तर अब्बास की आवाज में।
पिछले 20 वर्षों में अमेरिका द्वारा अफगानिस्तान में अंजाम दिए गए अनगिनत अपराधों में से उसने केवल कुछ ही अपराधों को स्वीकार किया है, जिनमें कंधार में एक ही दिन में 16 बच्चों और महिलाओं की हत्या की, दूसरी जब कुंदूज में एक अस्पताल पर बम बरसाए और अंत में भागने से ठीक एक दिन पहले काबुल में इन मासूम बच्चों की हत्या की। अमेरिका द्वारा इन अपराधों के संबंध में कबूलनामा ऐसे समय में किया गया कि जब इन सभी मामलों में अमरीकियों के खिलाफ साफ साफ सबूत मौजूद थे। एक अफगान नागरिक का कहना है कि अमरीकियों ने 20 वर्षों तक हमारे देश में अपराध अंजाम दिए, हालिया अपराध में पीड़ित परिवार की बेगुनाही के सारे सबूत मौजूद थे, अन्यथा अमरीका कभी न कबूल करता। अमरीकियों ने जिस दावे के साथ हमला किया था वो केवल कुछ खाली गैलन थे जिसको अहमद इजमरी घर में पानी लाने के लिए इस्तेमाल करता था। अफगानिस्तान के हर कोने में 20 वर्षों तक रहने के बावजूद अमरीकियों का कहना है कि वो ये समझ रहे थे कि इन गैलनों में विस्फोटक पदार्थ हैं जो उनके खिलाफ इस्तेमाल हो सकते हैं। एक अन्य अफगान नागरिक का कहना है कि एक ऐसा अपराध है जिसकी माफी नहीं है, ऐसा नहीं हो सकता कि आप किसी पर बम बरसा दें और फिर कहें कि हम से गलती हो गई। अफगानिस्तान की जनता इन अपराधों को अंजाम देने वालों के खिलाफ अंतर्राष्ट्रीय समुदाय से कार्रवाई की मांग कर रही है। अमरीकियों ने केवल कहा कि उनसे गलती हो गई। एक और अफगान नागरिक का कहना है कि अगर ऐसी गलती हमसे हो जाती तो ये पूरी दुनिया को तबाह कर देते। क्या हमारी जान की कोई कीमत नहीं है? शायद इसकी वजह यह है कि हमारा दर्द कोई समझने वाला नहीं है, हम किससे अपना दर्द बयान करें। एक अन्य अफगान नागरिक का कहना है कि हम सभी अंतर्राष्ट्रीय संगठनों से मांग करते हैं कि जिन लोगों ने भी काबुल के परिवार पर अत्याचार किया उनके विरुद्ध कड़ी से कड़ी कार्रवाई की जाए। अफगानिस्तान से अपमानित होकर भागने से एक दिन पहले अमरीकी सेना ने ड्रोन विमान से काबुल के एक परिवार के 10 लोगों की हत्या कर दी कि जिनमें 7 बच्चे शामिल थे। पिछले 20 वर्षों में अमरीकी सैनिकों ने जो अफगानिस्तान में अपराध अंजाम दिए हैं उनके लिए एक बार फिर भी अफगानिस्तान की अदालत ने उन पर मुकदमा नहीं चलाया क्योंकि अफगानिस्तान की न्यायपालिका में उनके अपराधों की जाँच करने की योग्यता ही नहीं थी।
और अब चलते हैं इराक और बात करते हैं इस देश में अमरीकी सैनिकों की शुरू हुई उल्टी गिनती के बारे में। साथ ही पूरे इराक की सुरक्षा व्यवस्था को संभालने के लिए इराकी बल पूरी तरह तैयार, इस बारे में बगदाद से IRIB के संवाददाता जलाल खालिदी एक रिपोर्ट पेश कर रहे हैं हमारे साथी सैयद मीसम की आवाज में।
जारी साल के अंत तक अमेरिकी सेना की इराक से वापसी का समय तय है, अब 100 दिन से भी कम बचे हैं। इराक सरकार ने अमेरिकी सेना की वापसी को लेकर अपनी तैयारी की घोषणा कर दी है। इराक के राष्ट्रीय सुरक्षा सलाहकार का कहना है कि इराकी सेना और सुरक्षा बल पूरे इराक की सुरक्षा की जिम्मेदारी संभालने के लिए तैयार हैं। इराक को क्षेत्र में एक दोस्त और भाईचारे देश के रूप में बदलना है और हर तरह के तनाव से दूर रखना है। बगदाद पिछले दिनों अंतर्राष्ट्रीय सैन्य उपकरणों की प्रदर्शनी का साक्षी रहा है। इस प्रदर्शनी में इराक में बनने वाले हथियारों को भी पेश किया गया। इराक सरकार ने इस प्रदर्शनी में भाग लेकर ये प्रयास किया कि देश की जनता को ये भरोसा दिला सके कि हमलावर अमेरिकी सेना की वापसी के बाद इराकी सुरक्षा बल देश की सुरक्षा व्यवस्था को संभालने के लिए सक्षम है। सैन्य मामलों के जानकारों का कहना है कि वर्ष 2014 से इराकी सुरक्षा बलों ने ये सिद्ध कर दिया है कि सेना पुलिस और स्वयंसेवी बलों के सहयोग से आतंकवादियों को पराजित करने की क्षमता रखते हैं। आतंकवाद विरोधी बल के प्रवक्ता का कहना है कि हम देश की सीमा की सुरक्षा जिम्मेदारियों को संभालने के लिए 100% तैयार हैं। हमारा मानना है कि पड़ोसी देशों के सहयोग से हम इराक और पूरे क्षेत्र में शांति व स्थिरता को स्थापित कर सकते हैं। इराकी सैन्य बलों की संख्या लगभग 10 लाख बताई गई है। हालांकि सैन्य उपकरणों को लेकर इराक अभी भी अंतर्राष्ट्रीय मानकों से पीछे है, लेकिन अमेरिका और इसराइल समर्थित दाइश के आतंकवादियों के साथ 3 वर्षों का मुकाबला ये दर्शाता है कि इराकी सुरक्षा बल विदेशियों के हस्तक्षेप के बिना भी अपने देश की सुरक्षा करने में सक्षम है।
जलाल खालिदी, खबरगुजारी सदा व सीमा, बगदाद।
और अब रुक करते हैं भारत का और बात करते हैं भारत प्रशासित कश्मीर की यात्रा पर पहुंच रहे मोदी के मंत्रियों की। साथ ही कश्मीर के डीजीपी ने कहा है कि कश्मीर में हिंसक घटनाओं में कमी आई है। इस बारे में विस्तार से जानकारी दे रहे हैं श्रीनगर से हमारे संवाददाता सिप्ते मोहम्मद हसन।
जम्मू कश्मीर प्रशासन का कहना है कि जम्मू कश्मीर को तरक्की की मंजिल पर ले जाने के लिए नई दिल्ली ने एक योजना बनाई है और उसी के हवाले से केंद्रीय मंत्री जम्मू कश्मीर की यात्रा पर है जो विभिन्न प्रोजेक्टों का समारोहों में भाग ले रहे हैं। उन्होंने कहा कि जो योजनाएं नई दिल्ली ने कश्मीर के हवाले से बनाई है उससे जम्मू कश्मीर को भरपूर लाभ हासिल होगा। जम्मू में MOS जो प्राइम मिनिस्टर ऑफिस में जितेंद्र सिंह है ने पत्रकारों के साथ वार्ता करते हुए कहा कि जम्मू में मॉडर्न टेक्नोलॉजी के द्वारा वेदर सिस्टम अपडेट कर दिया गया है जिससे किसानों आम लोगों को फायदा पहुंचेगा। उन्होंने इस अवसर पर पत्रकारों के साथ वार्ता करते हुए कहा,
मुझे लगता है कि बधाई के पात्र हैं इंडिया मेट्रोलॉजिकल डिपार्टमेंट मिनिस्ट्री ऑफ अर्थ साइंसेज। जम्मू के लोगों को ये लोक अर्पित किया जा रहा है अपने किस्म का आधुनिक डॉपलर वेदर रडार सिस्टम जिसके माध्यम से हर दो दो तीन तीन घंटे के बाद मौसम की तूफान की और अन्य मौसम संबंधित विषयों की जानकारी उपलब्ध की जा सकेगी, चाहे वो यात्री हैं, चाहे ट्रैवलर्स हैं, चाहे स्टूडेंट हैं, चाहे विद्यार्थी हैं। विशेषकर किसान भाइयों के लिए खासतौर से लाभदायक रहेगा। अपनी दिनचर्या को कैसे प्लान करना है, कैसे उसको किस प्रकार की योजना में ढालना है, उसके लिए भी काम आएगा। और मैं ये कह सकता हूँ कि ये सब इसलिए संभव हो रहा है कि प्रधानमंत्री श्री नरेंद्र मोदी जी ने पिछले कुछ वर्षों में वैज्ञानिक जितने भी कार्यक्रम हैं, वैज्ञानिक योजनाएं हैं, उनको प्राथमिकता दी है, बजट एलोकेशन भी किया है, व्यक्तिगत रुचि भी ली है, जिसके परिणाम स्वरूप आज भारत एक ऐसी स्थिति में है कि हमारे बहुत सी उपलब्धियों का अनुसरण दूसरे देश कर रहे हैं।
इधर जम्मू कश्मीर के डायरेक्टर जनरल पुलिस दिलबाग सिंह ने श्रीनगर में पत्रकारों के साथ वार्ता करते हुए कहा कि अब मिलिटेंसी के केसेस में काफी कमी आई है। उन्होंने कहा कि मैं ये कह सकता हूँ कि तीन जिले हैं जहाँ पर कोई भी स्थानीय युवक अलगाववादी सफों में शामिल नहीं है। उन्होंने कहा कि हमारा ये मानना है कि जम्मू कश्मीर में अब लोग शांति चाहते हैं और शांति के लिए वो हर संभव प्रयास में प्रशासन का हाथ बटा रहे हैं। उन्होंने कहा कि हमारा ये मानना है कि अब लोगों के हित में जो भी योजनाएं नई दिल्ली ने बनाई हैं उस पर अमल होने से जम्मू कश्मीर के लोगों को तमाम तरह की नसीब होगी। इस अवसर पर उन्होंने कहा,
आज ताजियत के बाद हम लोगों ने अपने ऑफिसर्स के साथ BSF, CRP, पुलिस सबके साथ एक सिक्योरिटी का रिव्यू भी लिया और सिक्योरिटी के हालात का जायजा लेते हुए ये तय किया कि कौन कौन सी और कार्रवाइयां आने वाले टाइम में अमन और शांति के माहौल को पुख्ता करने के लिए करने की जरूरत है, उनके मुताबिक कार्रवाई की जाएगी। पुलिस और सिक्योरिटी एजेंसी ये दावा करती हैं वो तथ्यों पर आधारित है, फैक्ट्स पर बेस्ड है कि बहुत सारे कामयाब जो ऑपरेशन काउंटर टेररिज्म के हुए हैं, टेररिस्ट की तादाद कम हुई है, इनकी बहुत बड़ी टेरर स्ट्रक्चर जो है उसको दस्तो नबूद किया गया है, इनकी बहुत सारी लीडरशिप जो उसको ख़त्म किया गया है। ये उस बुखलाहट का नतीजा है कि पाकिस्तान नवाज फोर्सेज और ये पहाड़ी के जो दहशतगर्द हैं ये इस वक्त भी इस तरह की कार्रवाइयाँ बेगुनाह लोगों को कत्ल करके, कल भी एक साथी हमारा शहीद हुआ, बिल्कुल एक आम क्लास 4 लेवल पे काम करने वाला जवान जो अपने बाल बच्चे को लेकर के जहाँ बैठा था, एक बाहर के दूसरी रियासत के मजदूरी के काम करने वाले को कल मारा। मुझे बताइए कौन सा मजहब और कौन सा अकीदा इसकी इजाज़त देता है।
इस बीच एक बार फिर जम्मू कश्मीर प्रशासन ने लोगों से आह्वान किया है कि वो COVID-19 के हवाले से सक्रिय रहें। उन्होंने कहा कि जिस तरह से श्रीनगर में केसेस की संख्या में बढ़ोतरी हो रही है वो अच्छे संकेत नहीं है, लिहाजा SOPs पर मुकम्मल अमल होना चाहिए। सिप्त मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
दोस्तों, इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं समाप्त होता है। ये रेडियो तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। दोस्तों, हमारी आज की सभा का अंतिम कार्यक्रम होगा आज कल, लेकिन उससे पहले प्रस्तुत है कार्यक्रम कुरान ईश्वरीय चमत्कार।
ۖ
واستو میں یہ قرآن وہ مارگ دکھاتا ہے جو سب سے زیادہ سیدھا ہے، اور ایمان والوں کو جو اچھے کام کرتے ہیں شبھ سوچنا دیتا ہے کہ ان کے لیے بڑا بدلہ ہے۔
قرآن ایشوری چمتکار۔
प्रिय श्रोताओं, कार्यक्रम कुरान ईश्वरीय चमत्कार की एक अन्य कड़ी लेकर आपकी सेवा में उपस्थित हैं। आशा है पसंद करेंगे। आइए पहले सूरह कहफ की आयत नंबर 57 की तिलावत सुने।
وَمَنْ أَظْلَمُ مِمَّنْ ذُكِّرَ بِآيَاتِ رَبِّهِ فَأَعْرَضَ عَنْهَا وَنَسِيَ مَا قَدَّمَتْ يَدَاهُ إنا جعلنا على قلوبهم أكنة أن يفقهوه وفي آذانهم وقرا وإن تدعهم إلى الهدى فلن يهتدوا إذا أبدا۔
اور اس سے بڑا اتیاچاری کون ہوگا جسے اس کے پالنہار کی نشانیوں کی اور سے سچیت کیا جائے اور وہ انہیں سویکار کرنے کے استھان پر ان سے منہ موڑ لے تتھا جو کچھ اس نے پہلے کیا ہے اسے بھلا دے۔ نشچت روپ سے ہم نے ایسے لوگوں کے ہردیوں پر پردے ڈال دیے ہیں تاکہ وہ ستیہ کو نہ سمجھ سکیں، اور ان کے کانوں کو بہرا بنا دیا ہے، تو یدی آپ انہیں مارگ درشن کی اور بلائیں گے تو بھی وہ کداپی اس اور نہیں آئیں گے۔
پچھلے کاریکرم میں ہم نے کہا تھا کہ پیغمبروں کا دائتو کیول لوگوں کا مارگ درشن اور انہیں نصیحت کرنا ہے، تتھا انہیں کسی کو ایمان لانے پر وش کرنے کا ادھیکار نہیں ہے۔ سوبھاوک سی بات ہے کہ بہت سارے لوگ ستیہ کو سویکار نہیں کرتے، کنتو کچھ لوگ ایشور کا انکار کرنے کے ساتھ ہی پیغمبروں تتھا ان کے انویائیوں کا پریہاس بھی کرتے ہیں تتھا دھرماولمبیوں سے ٹکراتے بھی ہیں۔
یہ آیت کہتی ہے کہ جو لوگ ستیہ کو سمجھنے اور جاننے کے باوجود اس سے منہ موڑ لیتے ہیں، وستوتا انہوں نے اپنی آنکھوں اور کانوں کو بند کر رکھا ہے اور اسی کارن ستیہ کو سویکار کرنے کے لیے تیار نہیں ہیں۔ اس کے پرینام سوروپ ان کا کبھی بھی مارگ درشن نہیں ہوتا، کیونکہ وہ سویم ہی مارگ درشن کے اچھک نہیں ہوتے۔ سوئے ہوئے ویکتی اور بن کر سوئے ہوئے ویکتی میں بڑا انتر ہے۔ سوئے ہوئے ویکتی کو پکار کر جگایا جا سکتا ہے، کنتو جو بن کر سو رہا ہو وہ کسی بھی استھتی میں اپنی جھوٹی نیند سے نہیں جاگتا۔
عیسائی سے ہم نے سیکھا کہ پاپوں و پچھلے غلط کرموں کی اور سے نشچیتنا منشی کی آتما کو اندھکار مئی بنا دیتی ہے اور منشی دھارمک واستوکتاؤں کا انکار کرنے لگتا ہے۔
واستوکتاؤں کو جاننے اور سمجھنے کی کشمتا کھو دینا ایشوریہ دنڈ ہے، جس میں ایشوریہ نشانیوں کی اور سے نشچیت اور لاپرواہ رہنے والے لوگ گرست ہوتے ہیں۔
آئیے اب سورہ کہف کی آیت نمبر 58 اور 59 کی تلاوت سنیں۔
وَرَبُّكَ الْغَفُورُ ذُو الرَّحْمَةِ لَوْ يُؤَاخِذُهُم بِمَا كَسَبُوا لَعَجَّلَ لَهُمُ الْعَذَابَ بَل لَّهُم مَّوْعِدٌ لَّن يَجِدُوا مِن دُونِهِ مَوْئِلًا وَتِلْكَ الْقُرَى أَهْلَكْنَاهُمْ لَمَّا ظَلَمُوا وَجَعَلْنَا لِمَهْلِكِهِمْ مَوْعِدًا۔
اور آپ کا پالنہار اتینت کشماشیل اور دیاوان ہے، یدی وہ لوگوں کو ان کے دوارا کیے گئے کرموں کے کارن دنڈت کرنا چاہتا تو ترنت ہی ان کے لیے دنڈ بھیج دیتا، کنتو اس نے ان کے لیے ایک سمے نردھارت کیا ہے، اور جب وہ سمے آ جائے گا تو انہیں ایشور کی دیا و کرپا کے اتیرکت واپسی کا کوئی مارگ نہیں ملے گا۔ اور جب ان بستی والوں نے اتیاچار کیا تو ہم نے انہیں ونشٹ کر دیا، اور ان کے وناش کے لیے ہم نے پہلے ہی سے ایک سمے نردھارت کر رکھا تھا۔
پچھلی آیتوں کا کرم جاری رکھتے ہوئے یہ آیتیں کہتی ہیں، اس سنسار میں اتیاچاریوں و پاپیوں کا وناش کرنے والا دنڈ وشیش افسروں پر آتا ہے۔ مول سدھانت یہ ہے کہ ایشور اپنی دیا کے آدھار پر لوگوں کو دنڈت کرنے میں جلدی نہیں کرتا، اور اس سنسار میں ان کے پاپوں کے کارن ان سے حساب کتاب نہیں کرتا۔
دوسرے شبدوں میں ایشور اپنی دیا کے کارن پاپیوں کو اس بات کا اوسر دیتا ہے کہ وہ اپنے پچھلے کرموں کو سدھار لیں اور توبہ و پرائشت دوارا ایشور کی اور لوٹ آئیں۔ کنتو یدی وہ اس ایشوری اوسر سے لابھ نہ اٹھائیں تو پھر ایشور اپنے نیائے کے ساتھ ان کے معاملے کو دیکھتا ہے اور انہیں دنڈت کرتا ہے۔
ان آیتوں سے ہم نے سیکھا کہ ایشور مول روپ سے لوگوں کے ساتھ دیا و کشما کا ویوہار کرتا ہے، کنتو کچھ لوگ سوئم ہی ایشوری دیا سے لابھانوت ہونے کا مارگ اپنے لیے بند کر دیتے ہیں۔
ایشور کی اور سے دی گئی مہلت پر پاپیوں کو گھمنڈ نہیں کرنا چاہیے اور اس نے جو اوسر دیا ہے اس سے انوچت لابھ نہیں اٹھانا چاہیے، کیونکہ ایشور کی اور سے دی گئی مہلت کے سماپت ہونے کے پشچات ان کے پاس دنڈ سے بچنے کا کوئی مارگ نہیں ہوگا۔
سماجوں و سبھیتاؤں کا پتن سوئم انہی کے برے کرموں اور اتیاچار و بھرشٹاچار کے پرچلن کے کارن ہوتا ہے۔
اتیاچار گرستوں کو ایشوریہ دیا کی اور سے نراش نہیں ہونا چاہیے اور اسی پرکار اتیاچاریوں کو بھی ایشور کی اور سے دی گئی مہلت پر گھمنڈ نہیں کرنا چاہیے۔
آئیے اب سورہ کہف کی آیت نمبر 60 اور 61 کی تلاوت سنیں۔
وَإِذْ قَالَ مُوسَى لِفَتَاهُ لَا أَبْرَحُ حَتَّى أَبْلُغَ مَجْمَعَ الْبَحْرَيْنِ أَوْ أَمْضِيَ حُقُبًا فَلَمَّا بَلَغَا مَجْمَعَ بَيْنِهِمَا نَسِيَا حُوتَهُمَا فَاتَّخَذَ سَبِيلَهُ فِي الْبَحْرِ سَرَبًا۔
اور ہے پیغمبر، یاد کیجئے اس سمے کو جب موسیٰ نے اپنے ساتھی سے کہا کہ میں اپنی کھوج تب تک جاری رکھوں گا جب تک دو ساگروں کے سنگم تک نہ پہنچ جاؤں، چاہے اس کے لیے ورشوں کا سمے ہی کیوں نہ لگ جائے۔ تو جب وہ دو ساگروں کے سنگم پر پہنچے تو اپنی مچھلی کو بھول گئے اور مچھلی ساگر میں اپنے مارگ پر چلتی چلی گئی۔
قرآن مجید ان آیتوں سے ایشوریہ پیغمبر حضرت موسیٰ علیہ السلام تتھا حضرت خضر کی گھٹنا کا ورنن آرمب کرتا ہے۔ اس گھٹنا میں بہت سی مہتوپورن باتیں نہت ہیں۔ گھٹنا اس پرکار سے آرمب ہوتی ہے کہ ایشور حضرت موسیٰ علیہ السلام کے پاس اپنا وشیش سندیش وہی بھیج کر کہتا ہے کہ خضر نام کا ایک ویکتی ہے جس کا گیان ان کے گیان سے کہیں ادھک ہے۔ حضرت موسیٰ ان سے بھیٹ کرنے اور ان کے گیان کے ساگر سے لابھ اٹھانے کی اچھا جتاتے ہیں۔
ایشور کی اور سے سندیش آتا ہے کہ دو ساگروں کا سنگم ان کی بھیٹ کا استھان ہے اور انہیں حضرت خضر کو کھوجنے کے لیے ایک ٹوکری میں ایک مچھلی رکھ کر اسے اپنے ساتھ لے جانا ہوگا۔ جس استھان پر انہیں وہ مچھلی دکھائی نہ دے وہی استھان بھیٹ استھل ہوگا۔
حضرت موسیٰ علیہ السلام اور ان کے ساتھی حضرت یوشا حضرت خضر سے بھیٹ کے لیے روانہ ہوئے اور ساگر کے تٹ پر پہنچے۔ حضرت موسیٰ ایک چٹان کے کنارے سو گئے، کنتو ان کے ساتھی یوشا جاگتے رہے۔ انہوں نے دیکھا کہ ان کے ساتھ موجود مچھلی پانی میں کود گئی، کنتو چونکہ حضرت موسیٰ سو رہے تھے اس لیے حضرت یوشا نے انہیں نہیں جگایا۔
جب حضرت موسیٰ علیہ السلام جاگے تو حضرت یوشا یہ بتانا بھول گئے کہ مچھلی پانی میں کود گئی ہے۔ دونوں آگے بڑھتے رہے۔ کچھ دور جانے کے بعد حضرت موسیٰ نے کہا کہ کچھ کھانے کے لیے لاؤ۔ اسی سمے حضرت یوشا کو مچھلی والی بات یاد آ گئی اور انہوں نے حضرت موسیٰ کو پوری بات بتا دی۔ اس کے پشچات دونوں نے یہ طے کیا کہ اسی استھان پر واپس چلا جائے جہاں مچھلی پانی میں کودی تھی۔ اس گھٹنا کی آگے کی باتیں سورہ کہف کی اگلی آیتوں میں ورنت ہیں۔
ان آیتوں سے ہم نے سیکھا کہ ایشور کے پیغمبر بھی گیان پراپتی کے اچھک رہتے تھے اور اس کاری کے لیے یاترا کی کٹھنائیاں بھی سہن کرتے تھے۔
گیان پراپتی کے اچھک کو ودوان و گیانی کی پرتیکشا میں نہیں رہنا چاہیے بلکہ سوئم اس کے پاس جانا چاہیے۔ ज्ञान प्राप्ति के मार्ग में खोज व प्रयास से मुंह नहीं मोड़ना चाहिए। یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔
और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम।
आज कल
दोस्तों, आजकल की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और मोहम्मद मेदी का सलाम स्वीकार कीजिए।
दोस्तों, अफगानिस्तान और इराक पर अमेरिका ने हमला बज़ाहिर तो आतंकवाद को ख़त्म करने और इलाके में शांति स्थापित करने के लिए किया था, लेकिन हकीकत ये थी कि अमेरिका की नज़र पश्चिम एशिया में उसके ख़तरनाक स्ट्रेटेजिक लक्ष्यों और दुनिया को अमेरिका के नेतृत्व में यूनिपोलर सिस्टम में ढालने पर टिकी हुई थी।
अमेरिका ने सुपर पावर के अंदाज में अफगानिस्तान पर हमला कर दिया, लेकिन 20 साल बाद बिखरते हुए और पतन का शिकार साम्राज्य की तरह अफगानिस्तान से बाहर निकला। अफगानिस्तान पर अमेरिका ने हमला किया और 20 साल तक इस देश को अपने कब्जे में रखा। इस पूरे मिशन पर अमेरिकी करदाताओं के $2 ट्रिलियन से अधिक बर्बाद हो गए। इस समय अमरीकी समाज, विशेष रूप से अमरीका के प्रबुद्ध समाज में ये सवाल बहुत शिद्दत से उठ रहा है कि अगर तालिबान एक आतंकी संगठन था और इसी वजह से अमेरिका ने नाटो के सदस्य देशों की मदद से 20 साल पहले अफगानिस्तान पर हमला किया था, तो अब उसने इसी तालिबान संगठन से लंबी लंबी वार्ताएं कैसे की? क्यों उसने अफगानिस्तान से सारे विदेशी सैनिकों को बाहर निकालने की तालिबान की मांग को चुपचाप मान लिया?
दूसरा सवाल प्रतिबद्ध समाज की ओर से उठा जा रहा है कि क्या बात है कि अमेरिका ने अफगानिस्तान में इतना लंबा मिशन चलाया और $2 ट्रिलियन से अधिक की रकम खर्च कर डाली, मगर इसके बावजूद वहां आतंकवाद खत्म नहीं हुआ, बल्कि अब तक अफगानिस्तान में दाइश ने भी अपना ठिकाना बना लिया है।
अफगानिस्तान के एक अधिकारी कहते हैं कि अगर अमरीकियों ने हर डॉलर में से केवल 20 सेंट हमें दिए होते तो हमने अपने देश को आबाद कर लिया होता और तरक्की की तस्वीर हर जगह नज़र आ रही होती। हम अपने सैनिकों को भी बेहतरीन अंदाज में ट्रेनिंग देते कि वो देश की रक्षा करने में सक्षम होते।
अमेरिका ने $2 ट्रिलियन की रकम अगर अफगानिस्तान में स्कूल, कॉलेज, अस्पताल, यूनिवर्सिटियां बनाने और मादक पदार्थों की खेती और ड्रग्स की तस्करी की रोकथाम पर खर्च की होते तो शायद उन्हें इतना अपमानित होकर अफगानिस्तान से न निकलना पड़ता। अफगानिस्तान से अमेरिका की शर्मनाक वापसी से साबित हो गया कि अब ये देश दुनिया की महाशक्ति नहीं है और अपनी मर्जी दूसरे राष्ट्रों व देशों पर थोपना उसके बस की बात नहीं है।
अफगानिस्तान पर कब्जे के 20 साल के दौरान अमरीकियों को बार बार अपमान उठाना पड़ा है। इस दौरान अमरीकियों ने बड़े अमानवीय कृत्य किए जिससे अफगानिस्तान की तबाही हुई। अफगानिस्तान की जेलों में अमरीकी सैनिकों ने कैदियों के साथ अमानवीय बर्ताव किया, जिसके नतीजे में अंतर्राष्ट्रीय मंच पर व्हाइट हाउस की बदनामी भी हुई और अमरीकियों के खिलाफ अफगान जनता में नफरत की भावना भी बढ़ती गई।
अमेरिका के पूर्व राष्ट्रपति बराक ओबामा की सरकार ने इराक से सैनिकों को बाहर निकाला। ट्रंप ने सीरिया से अमेरिकी सैनिकों की वापसी की बात की और अब बाइडन सरकार ने अफगानिस्तान से सैनिकों की वापसी की बात की है और बुला लिया है। इससे साफ जाहिर है कि अमेरिकी सरकारें इस नतीजे पर पहुंच चुकी हैं कि पश्चिम एशिया के इलाके में किसी भी जंग में उनका शामिल होना उनके लिए फायदे का सौदा नहीं है।
अफगानिस्तान की अगर बात की जाए तो अमेरिका इस देश में जिस योजना के साथ दाखिल हुआ था उसे वो बरसों से नाकाम होता देख रहा था, यानी उसकी योजना बंद गली में पहुंच गई थी। अमेरिका को साफ दिखाई देने लगा था कि इस देश में अपनी सेना को बाकी रखने से जानी और माली नुकसान के अलावा कुछ भी हाथ आने वाला नहीं है।
अफगानिस्तान से अमेरिका बाहर निकला है तो ये साफ साफ इस बात की स्वीकारोक्ति है कि जंग में अमेरिका की पराजय हुई है। بغرام ایئر بیس افغانستان میں امریکہ کی سب سے بڑی چھاونی تھی۔ اس چھاونی کو افغانستان میں امریکی سلطنت کی راجگدی مانا جاتا تھا۔ ورش 2012 میں اس چھاونی میں 100,000 سے ادھک امریکی سینک موجود ہوا کرتے تھے۔
امریکی رکشا منترالے پینٹاگون دوارا جاری کیے گئے آنکڑوں کے انوسار 11 ستمبر 2001 سے لے کر 30 ستمبر 2019 تک افغانستان، عراق اور سیریا کی جنگوں میں ٹریلینوں ڈالر کی رقم برباد ہو گئی۔ افغانستان میں امریکہ کے 2,300 سے ادھک سینک مارے گئے۔ ویسے جو بائیڈن کہتے ہیں کہ افغانستان میں مارے جانے والے امریکی سینکوں کی سنکھیا 2,300 نہیں بلکہ 2,448 ہے۔ افغانستان میں گھائل ہونے والے امریکی سینکوں کی سنکھیا پینٹاگون کے انوسار 20,660 ہے، جبکہ امریکی راشٹرپتی جو بائیڈن کا کہنا ہے کہ افغانستان میں گھائل ہونے والے امریکی سینکوں کی سنکھیا 20,722 ہے۔
امریکہ کی سینٹرل کمانڈ یا سینٹکام کی اور سے جاری ہونے والے بیان میں کہا گیا ہے کہ افغانستان سے امریکی سینا کی واپسی کی پرکریا کے دوران امریکہ نے بڑے مال واہک ویمانوں کا پریوگ کرتے ہوئے سامانوں کی لگ بھگ 1,000 کھیپ اس دیش سے باہر نکالی، جبکہ امریکی سینکوں نے لگ بھگ 17,000 سینک اپکرنوں کو دھوست کر دیا جو وہ اپنے ساتھ واپس نہیں لے جانا چاہتے تھے۔
پینٹاگون کے ادھیکاریوں کا تو کہنا ہے کہ بگرام ایئر بیس افغانستان میں امریکہ کی 7 چھاونیوں میں سے آخری چھاونی تھے جو افغانستان کے ادھیکاریوں کے حوالے کی جانے والی تھی۔ امریکہ کے یورپی گھٹکوں کی بات کی جائے تو انہوں نے پہلے ہی اپنے سینکوں کو افغانستان سے باہر نکال لیا تھا۔
امریکہ کے راشٹرپتی جو بائیڈن نے 8 جولائی 2021 کو افغانستان سے امریکی سینکوں کو واپس بلانے کے اپنے فیصلے کا بچاؤ کرتے ہوئے جو بات کہی وہ گیند افغانستان کے پڑوسی دیشوں کے پالے میں ڈالنے کے سمان تھا۔ انہوں نے افغانستان کے پڑوسی دیشوں سے مانگ کی کہ وہ مل جل کر کوشش کریں کہ افغانستان میں سارے پکشوں کے بیچ بات چیت ہو اور کسی راجنیتک سمجھوتے پر سب سہمت ہوں تاکہ الگ الگ جاتیوں اور سمودایوں کے لوگ مل جل کر ساتھ رہیں اور افغانستان کو سنبھالے۔ جو بائیڈن نے اس سمے پہلے سب مل کر افغانستان کے راجنیتک پٹل پر اپنی بھومکا نبھائیں۔ بائیڈن کی باتیں ایسی تھیں کہ مانو وہ کسی اور ہی دنیا میں رہتے ہیں اور انہیں یہ اندازہ ہی نہیں تھا کہ طالبان کی کیا پوزیشن ہے اور افغان سرکار کس استھتی میں ہے۔
بائیڈن استھتی میں یہ باتیں کر رہے تھے کہ جب انہیں اچھی طرح پتا تھا کہ طالبان کابل سرکار سے کسی بھی طرح کی وارتہ یا سمجھوتے کے لیے تیار نہیں ہے۔ طالبان کی نظر میں اشرف غنی سرکار امریکہ کی پٹھو سرکار تھی جس سے کوئی بھی سمجھوتا طالبان کی نظر میں نرتھک تھا۔
ایران کی اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی 4 سال پہلے اپنے ایک بیان میں کہہ چکے ہیں کہ جن لوگوں نے داعش جیسے آتنکی سنگٹھن کو بنا کر اسے سیریا اور عراق کی جنتا کے خلاف بھیانک اپرادھ کروائے ہیں وہی اب داعش کو افغانستان پہنچانے کی کوشش میں لگ گئے ہیں۔ آیت اللہ العظمیٰ سید علی خامنائی نے اس سمے ہونے والے نرسنہار کا حوالہ دیتے ہوئے کہا تھا کہ یہ نرسنہار یہ بتاتا ہے کہ امریکیوں نے اب داعش کو افغانستان کے بھیتر استعمال کرنے کی یوجنا بنا لی ہے۔ اسلامی کرانتی کے سروچ نیتا نے یہ بھی کہا تھا کہ امریکہ دوارا سمرتھت آتنک وادیوں کی نظر میں شیعہ اور سنی کا کوئی انتر نہیں ہے، ان کے نشانے پر عام ناگرک ہوتے ہیں۔
ویسے یہ بات بالکل صحیح ہے کہ داعش ہو یا القاعدہ، ان سنگٹنوں نے جتنا عام ناگرکوں کو نقصان پہنچایا ہے اتنا نقصان انہوں نے کسی کو نہیں پہنچایا ہے۔ عام ناگرکوں میں بھی بچے اور مہیلائیں زیادہ نشانے پر رہتے ہیں۔ اسلامی کرانتی کے سروچ نیتا آیت اللہ خامنے کا کہنا ہے کہ امریکیوں کی یہ پالیسی ہے کہ علاقے کے دیش اپنی سمسیاؤں میں اس طرح الجھے رہیں کہ انہیں کچھ اور سوچنے کا موقع ہی نہ ملے۔ امریکہ اس کوشش میں ہے کہ یہ علاقہ کبھی سکون کے دو پل نہ دیکھے۔ سرکاریں اور جنتا اس بری طرح سمسیاؤں میں الجھی رہے کہ انہیں کبھی سامراجوادی شکتیوں کے ایجنٹ یعنی زیونی شاسن کا مقابلہ کرنے کا خیال ہی نہ آئے۔
تیران وشو ودیالیہ کے شکشک پروفیسر ابراہیم متقی پشچم ایشیا کے بارے میں امریکہ کی رنیت پر پرکاش ڈالتے ہوئے کہتے ہیں، امریکہ کے تتکالین راشٹرپتی براک اوباما کو ورش 2016 میں پینٹاگون سے افغانستان سے امریکی سینا کو واپس بلانے کی یوجنا ملی تھی۔
اس بیچ کچھ سنستھاؤں نے جن میں سینٹر فار اسٹریٹجک اینڈ انٹرنیشنل ڈیزیز بھی شامل ہے، اس بات پر زور دیا ہے کہ امریکہ کو چاہیے کہ کھیتریہ سرکشا کے معاملے میں اپنی سوچ اور رڑنیتی بدلے۔ امریکہ کی رڑنیتی یہ ہو کہ وہ سلیکٹیو قدم اٹھائے۔
ان سنستھاؤں کا کہنا ہے کہ ورش 1980 کے دشک میں جس طرح امریکہ نے چھدم یدھ کے ذریعے اپنے لکشیہ سادھنے کی کوشش کی اور اپنے لکشیوں کے لیے صدام کو پریوگ کیا، اسی طرح امریکہ کو اپنے لکشیہ حاصل کرنے کی کوشش کرنا چاہیے۔ اب امریکہ اس کوشش میں ہے کہ اسرائیل کی مدد سے اپنے لکشیہ حاصل کرے۔ اسرائیل کو عرب دیشوں کے قریب کرنے کے پیچھے امریکہ کا ایک ہی یہی لکشیہ ہے۔
دوستو، کارکرم کا سمے سماپت ہوتا ہے، انومتی دیجیے۔
دوستو، یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں۔ تازہ اور وسیع خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھیے۔ ویب سائٹ کا پتہ ہے parstoday.ir/hi۔ تو دوستو، اسی کے ساتھ یہ سبھا یہیں پر سمپن ہوتی ہے۔ آپ ہمیں اجازت دیجیے۔ خدا حافظ۔